नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रोति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 8 श्रृंखलादेखि जगदीश घिमिरेको सकस सुन्दै आएका छौं। यो आख्यान सकसमा जीवाले आफ्ना नातिलाई आख्यानहरू सुनाउँदै आउनुभएको छ, जसमध्ये गएको साता हामीले सुन्यौं 8 श्रृंखलामा जीवाले कसरी राजनीतिबाट निवृत्त हुनुभयो, पञ्चहरूको कसरी जगजगी बढ्यो सम्मको कथावस्तु सुनिसकेका छौं। अब के हुन्छ त सुनौ आख्यान सकसको 9 श्रृंखला। उसको पञ्चायत प्रवेशको लक्ष्य बुझेर म सोच्न बाध्य भएँ। मैले भने, मेरो सरकार लागेको सम्पत्ति त गइहाल्यो, केही रकम दिएन त म ओखती गराउन जान्छु। उसले भन्यो, तपाईँको भागको त्यही गैरीखेत बेचेर त मैले तपाईँलाई यतिका वर्षसम्म खर्च गरेको। 7 सालदेखि तपाईँलाई पठाउँदा र सुन्दरको पढ़ाईको खर्च बेहोर्दा तपाईँको अंश पनि बेच्नु पर्यो। तपाईँलाई खर्च भर्न लिएको ऋणको ब्याज तिर्न नसक्ने भए ब्याजको स्याजले आपत पार्यो। हत्तनपत्ता साहुलाई त्यही खेत बुझाएँ। उसको छोरो कुमार र मेरो छोरो सुन्दर काठमाडौँमा डेरा गरेर बस्थे र पद्मोदय हाई स्कूलमा पढ्थे। पछि कुमार राम्रो वकिल भयो, सुन्दर पढ़ाईमा मध्यम थियो। सुन्दर पछि छोरी सुनिता जन्मेकी थिए, ऊ मन्थलीमै पढ्थे। कसलाई बेचिस्? कसले लिन सक्थ्यो? धर्मलाल साहुको बाहेक त्यत्रो एकै चकला खेत। ऋण पनि उसैले दियो, खेत पनि उसैले लग्यो। बिचे सार्कीले पनि ऋण दिन्छु बाजे भनेको थियो, उसले पनि किन्न सक्थ्यो। तर त्यो गन्देसँग ऋण लिएर आफ्नो के बेजत गर्नु जस्तो लाग्यो। उसले सार्कीलाई गन्दे भनेको सम्झदा अहिले मलाई लाग्छ माओवादीले देखाएका स्वर्गका सपनालाई दलित दोषितहरूले शोषितहरूले उसै त्यति सजिलै पत्याएका र तिनका पछि ज्यानको बाजी लगाएर लागेका होइनन्। भाइले मेरो गैरीखेत बेचेको कुरा सुनेर म खङ्रङ्ग भएँ। त्यो रात म निदाइन, सर्वस्व हरणबाट जोगिएको त्यही एउटा सम्पत्ति थियो। त्यही पनि नभएपछि म छुट्टै बसेर पनि खान नपुग्ने भए। मेरो आफ्नो घर बनाउने औकात पनि भएन। म एक मानव खान पुग्ने मान्छे आफ्नै गाउँमा सुकुम्बासी भएँ। मेरी जहान भाइको घरमा काम गरेर गुजारा गर्दै थिए। म भाइको घरमा पाहुना लागेको थिएँ। मलाई विरक्त लाग्यो, सोधेँ। मेरो सारा आमदानीको स्रोत भन्नु मेरो त्यही एउटा खेत त थियो। मसँग एक वचन पनि नसोधी किन त्यही चाहिँ बेचिस् त? अरू साना खेत र बारी बेचेको भए पनि त हुन्थ्यो नि। उसले अलिकति पनि धक्न मानी भन्यो, तपाईँलाई जति पैसा पठाए पनि कहिले नपुग्ने? 7 सालदेखि 15 सालसम्म कति पठाएँ भन्नुहोस् त? त्यसपछि तपाईँ बिरामी हुँदा जेलमा पनि पैसा लिएर गए। मलाई कसरी पैसा पठाउँछस् बाबु भनेर कहिले सोध्नु भएन। तपाईँले मसँग पैसाको बोर्ड छ फल छ भन्ठान्नुभयो। तपाईँ सधैँ राजनीतिको आकाशमा उड्नुहुन्थ्यो। मैले धरती खनी खोस्री तपाईँका सारा इच्छा पूरा गरेँ। काङ्ग्रेसका दिन फिर्लान र केही कमाई होला भनेर लगानी गर्दै गएँ। अब त्यो सपना बाँकी रहेन। काङ्ग्रेस भएर कमाउने दिन गए, त्यसमाथि सुन्दरलाई पढ्ने खर्च पनि भर्नै पर्यो। साना खेत्र बारीले के पुग्थ्यो? उसले मेरो गैरी खेत बेचेर त्यो पैसाले आफ्नो नाउँमा अर्कै खेत किनेको रहेछ। मलाई गाउँले दाजुभाइले बताए, मेरो सम्पत्ति आफ्नो बनाउन उसले यो जालीबाट अप्नाएको थियो। उसले आफ्नो नाउँमा किनेको जग्गामा मेरो हक लाग्ने कुरा थिएन। अरूले त जाल गर्छन् गर्छन्, मौका पर्दा आफैले पनि पछाडिबाट छुरा आन्छन्। मेरो सहोदर भाइले त्यसै गर्यो, मैले कोसँग बिलोना गर्ने? दाजुले बुझ्दैन वा बुझेर पो किल छार्छ भनेर नै उसले त्यसो गरेको थियो। त्यही भएर त्यस्तो ठाडो जवाफ दिएको होला। अब दाजु जेलमै कुहिएर मर्ने भयो भनेर मेरो सर्वस्व खाने सुरु गरेको रहेछ। म घर पुगेको एकैछिनपछि सीता पन्देराबाट पानी लिएर आइपुगी, डोको बिसार मलाई डोगी। त्यसबेला ऊ कति रमाएकी थिए होला देख्न पाइन, कुम्टो हालेकी थिए। दिनभरि बोलचाल भएन। मान्छेका अगाडि लोग्ने स्वास्नीले मुख हेराहेर गर्नु वर्जित थियो, बोल्ने त कुरै भएन। गाईवस्तुको वास्ता गरे हुन्थ्यो, सोधखोज गरे हुन्थ्यो, स्वास्नीको सोधखोज गर्नु हुँदैन थियो। चलन अनुसार मैले वास्ता नगरेको जस्तो देखेको नदेखे गरे। सीताराती अबेर कोठामा आई। ऊ बुहारी भएर आएदेखि उसको रात्रिचर्या उही थियो। बेलुका जहानलाई भात पकाएर खुवाउँदा र धन्दा गरिसक्दा अबेर हुन्थ्यो, अनि उसले तेल लाएर आमाका गोडा मिच्नु पर्थ्यो। त्यति गरेर आउँदा मध्यरात हुन्थ्यो। मलाई निद्रा परेको थिएन, बिउँदै सुतेँ। सोधेँ, कस्तो छ? राम्रै छ, एक पेट खाएकै छु। उसले लालटिनको मधुरो प्रकाश जस्तै साउती गरी, आफूलाई नि? मलाई ठिकै छ। मलाई सन्चो थिएन तर भन्न मन लागेन। आफूलाई सन्चो भए मलाई सन्चो भइहाल्छ नि। छुटिएर आउनुभयो, त्योभन्दा के चाहियो? सबैले तेरो दुलाहालाई मार्छ भन्थे, सोझे नमारे पनि कृष्णलाल ससुरा बाजेलाई जस्तै पारेर मार्छ भन्थे। ऊ सोक सोक गर्न लागे। मैले उसलाई लालटिनको उज्यालोमा हेरेँ। मैली लट्टा परेकी, फोहोर फरिया लाएकी, हात छामे फुटेर दरफराउने भएका, सोचे कुर्कुच्चा फुटेर कस्ता भएका होलान्। बो नरो, मलाई मार्ने भए छोड्ने थिएनन्। ऊ रातभरि रोइरहे, मैले फुलाइरहे। मैले भाइकी दुलैको चाल ढाल सन्चे, मोटी घाटी, उज्याली, सफा लुगा, मुखको सुखको चमक। ऊ मालिकनी जस्ती थिए, सीता नोकरनी जस्ती। सीताको लुगाबाट धुवाँ, गोबर र पसिना मिसिएको दुर्गन्ध आइरहेको थियो। त्यो दुर्गन्ध उसले दिनदिनै गर्ने कामको साक्षी थियो। घाँस, दाउरा, पानी, भात भान्सा, गोठ गोबर, त्यो मेरो राजनीतिले उसलाई दिएको उपहार थियो। सीता, म तँलाई माया गर्छु, मैले उसको खस्रो फुटेको हात सुमसुमाएर भने, म तँलाई सुख दिन चाहन्छु। उसले फेरि साउती गरी, छि के भनेको, लाजको कुरा, पल्लो कोठामा सुनिन्छ। भाइको चालढाल सम्झे, ऊ घर मालिक जस्तो, म उसको दाम कामे कारिन्दा जस्तो, ऊ धनमान सम्पन्न, म शरणार्थी। युवावस्थामा म देश बनाउन समर्पित भएँ। प्रजातन्त्र मेरो आदर्श थियो, घर व्यवहार त्यसमा परेन। मेरो त्यो आदर्श संसार ध्वस्त भयो, घर फर्किए, मेरो घर संसार पनि भत्किएको रहेछ। आदर्श संसार र घर संसार दुवैको सहारा नभएपछि म परिस्थितिको आँधीबेरीले उडाएर जता लग्यो उतै जाने सुकेको पात जस्तो भएँ। जुन रुख जुर्यो त्यसैमा ओत लागेर गुजारा गर्ने शरणार्थी भए। सीता मुस्किलले तीन घण्टा सुत्थी। यसपल्ट पनि झिसमिसेमा उठेर गई। उसलाई आमाले सानैदेखि सिकाएको बिहानको काममा लागि, बाली नबास्दै अँध्यारैमा उठ्नु पर्थ्यो। राति अँगेनामा गाडेर राखेको आगो बाल्ने पहिलो ड्युटी हुन्थ्यो। आगो नबाली बाहुनको घर चोखो हुँदैनथ्यो, अनि मात्र अरू कुरा गर्नुपर्थ्यो। दोस्रो ड्युटी थियो कुच्चो लाउनु, तेस्रो दैलो पोत्नु, चौथो डोकामा गाग्रो बोकेर पँधेर जानु, पाँचौं मुख धुनु, नुहाउनु, जे गर्ने गरेर चोखो पानी ल्याउनु र अरू धन्दामा लाग्नु। अघिल्लो दिनको बासी पानी पूजामा चल्दैनथ्यो। यी काम चरणबद्ध थिए। असल बुहारीले यी सबै काम काम झुर्किनुभन्दा पहिले गर्नुपर्थ्यो। ढिकी जाँतो गर्ने रात चाहिँ सुत्ने चलन थिएन, मध्यरातदेखि थाल्नु पर्थ्यो। सीता असल बुहारी थिए, सासुरी जाएकी थिए। बाको गोडाको बुढी औँलो चोबेको पानी, चरणोदक नखाई आमा भात खानुहुन्नथ्यो। बिहा भएको केही दिनसम्म सीता पनि कचरामा पानी ल्याएर मेरो दाहिने गोडाको फोहोर बुढी औँलो डुबाउँथे र त्यो चरणरोधक नखाई भात खान्नथे। मैले ठूलो सङ्घर्ष गरेर त्यो चलन छुटाएको थिएँ। अर्को चलन थियो, पतिले खाएको थालमा उसले छोडेको भातको पुरानो आफ्नो भाग भात पस्केर र मिसाएर मात्र पत्नीले भात खाने, मैले त्यो पनि बन्द गरिदिएँ। बुहारीले पनि देखासिखी गरेर दुवै कुरा छोडी। आमालाई मन परेन, उहाँले बा बाँचुन्जेल दुवै कुरा छोड्नु भएन भन्नुभयो। पुर्खाको चलन छोडे नाथुहरूले। रातभरि दुलैको आँसुमा नुहाएपछि मैले व्यवहारिक मान्छे उन्नितो गरे, तर कसरी, कुनै उपाय देखिन। मान्छेले बाँच्नका लागि गर्ने विनिमय नै जीवनयापन गर्ने प्रक्रिया हो। उसले आफूसँग जे छ त्यो समाजलाई दिन्छ, बदलामा जे खाँचो छ, जे सक्छ त्यो लिन्छ, त्यसका लागि सिप चाहिन्छ। मैले आफैलाई सोधेँ, हरिवंश, तसँग विनिमय गर्ने के सिप छ? राजनीति, अन्तर्मनको देवताले भन्यो, तेरो पहिचान राजनीति हो। तैँले जानेर नजानेर आर्जन गरेको ज्ञान, सिप, प्रतिष्ठा, अप्रतिष्ठा राजनीतिमा छ। मैले राजनीतिमा लगानी गरेको थिएँ, त्यही विनिमय गर्ने निदो गरेँ। आखिर सबै नाम दाम र शक्तिको केन्द्र सत्ता नै त हो। म त ती तीनै चिजका सर्वोच्च केन्द्र राजा महेन्द्रको शरणमा गए। राजाले मेरो हरण भएको सर्वस्व फिर्ता गरिदिए। त्यस दिन मलाई भाइको नाममा गैरीखेत राखेकामा झन बढी पश्चाताप भयो। वर्तमानको प्रसादमा मान्छे अन्धो हुन्छ, उसले भविष्य कसरी जान्न सक्छ? राजाले भने, तिमी जस्ता राष्ट्रवादी, देशभक्त, जनताप्रति समर्पित राजनीतिज्ञले पञ्चायतमा लागेर देश सेवा गर्नुपर्छ। आफू पनि पञ्चायतमा लाग, आफ्ना दिग्भ्रमित साथीहरूलाई पनि ल्याऊ, म सबैको उचित कदर गर्छु। पञ्चायती व्यवस्थामा राजा झाँक्री थिए। सचिव अञ्चलाधीश सिडियो नामदारी पात्रहरू दुपौरे। राजा झाँक्री बसे, दुपौरीले दुपौरो गुमाए, चुनाव भयो। मलाई ओडा, गाउँ, जिल्ला र राष्ट्रिय पञ्चायतको चुनावी नाटकमा तिनैले पार लाए। राजकृपाले पञ्चायतकालमा तलैबाट थालेर फूल मन्त्रीसम्म भए। म मन्त्री भएपछि आमालाई काठमाडौँ ल्याएर अलिक सुख दिउँ, मोटर चढाएर देवदेवता थान दर्शन गर्न लैजाउँ भन्ने धोको थियो। पूरा भएन, आमा बित्नुभयो। मैले उहाँको ढिकुराको पनि पूजा गरेँ। एक रात जीवा सुतिसकेपछि अचम्मको खबर सुनियो। 2058 साल जेठ 19 गते शुक्रबार राजा वीरेन्द्रको वंश विनाश भयो। राजपरिवार र निकटका 9 जनाको हत्या भयो। मैले भोलिपल्ट एका बिहानै जीवालाई सुनाए। राम राम, एका बिहानै के सुन्नु पर्यो, के भएछ? संसारभरिका रेडियो र टिभीले हत्याकाण्ड भयो भन्छन्, किन कसरी भयो भन्दैनन्। दरबारको प्रवक्ताले के भन्छ? अटोमेटिक राइफलबाट गोली चल्यो, हत्या भयो भन्छ। जीवाले लामो सास फेरेर भने, हे दैव, के हुन लाग्यो देशमा, किन कसरी यस्तो भएछ? थाहा भएपछि भनेस्। उनी आँखा चिम्लेर सोचाइमा डुबे। राजा हरेक शुक्रबार राजपरिवारसँग बसेर डिनर खान्थे। त्यो विस्तारित पारिवारिक गेट टुगेदर उल्लासमय हुन्थ्यो। अनौपचारिक वातावरणमा मनमाफिकका मादक पिएर भोजन सहितको साप्ताहिक राजसी मनोरञ्जन अब रातिसम्म चल्थ्यो। 46 सालभन्दा पहिले जस्तो व्यस्त नभए पनि संवैधानिक राजाका दायित्वसँगै अनौपचारिक व्यस्तता पनि थिए। घटना भएको दिन अपराह राजारानी व्रतबन्धको निम्तामा गएका थिए। युवराज दिपेन्द्र पनि त्यहाँ पुगेका थिए, तर बाबु छोराको बोलचाल भएन। दिपेन्द्र तनावमा थिए। उनको बिहाको मामिलामा आमा छोराको कुरा मिलेन। भाइ बहिनीले आमाको पक्ष लिएको र बाबुको तटस्थता उनलाई मन परेको थिएन। सेनालाई नयाँ राइफल किन्ने मामिलामा पनि बाबुसँग उनको कुरा मिलेको थिएन। मदिरा त दरबारी संस्कृति थियो, त्यसमाथि उनी अरू लागू पदार्थहरू पनि सेवन गर्थे। घटनास्थलका प्रत्यक्षदर्शीले भने, राजा पार्टी स्थित बिलियर्ड बैठकमा आए। दिपेन्द्र मातेर भुइँमा लम्पसार परे। पारस शाह, गोरख राणा, राजीव साई मेयर उनलाई त्रिभुवन सदनभित्रको खोपीमा लगेर आराम गराए। दिपेन्द्रको कम्मरमा पिस्तोल थियो, उनीहरूले त्यो झिक्न खोजे। जति मातेको भए पनि दिपेन्द्रले आफ्नो पिस्तोल झिक्न दिएनन्। उनीहरू फर्के। एकछिनपछि बिलियर्ड बैठकमा दिपेन्द्र कम्ब्याट ड्रेस लाएर 4 बन्दुक बोकेर टर्मिनेटरको शैलीमा अवतरित भए। बैठकको सिलिङमा एक फायर गरेर सबको ध्यान आकर्षित गरेपछि राजालाई ताकेर गोली हाने। राजा ढले। वीरेन्द्रले अन्तिम वाक्य बोले, यो के गरेको? राजाले आफ्नो पिस्तोल झिक्न खोजिसकेनन्, भुइँमा ढले। शरीर साधक खेलाडी धीरेन्द्र शाह दिपेन्द्रको बन्दुक खोज्न झम्के। उनी दिपेन्द्रको अर्को निशाना बने। भुइँमा लडेर छटपटाउँदै अन्तिम सास फेरिरहेका राजालाई दिपेन्द्रले गोली थपे। राजाको इहलीला समाप्त भयो। पार्टीका पाहुनाहरूको होस अवसर आयो। तीनमाथि जथाभावी राइफलका गोली रित्ताएपछि दिपेन्द्र टहलै बगैँचातिर निस्के। रानी ऐश्वरीले गाली गर्दै दिपेन्द्रलाई पछ्याइन्। दिपेन्द्रको बन्दुक खोसेर उनीलाई हान्ने कोसिस गरिन्। उनी अर्को निशाना भइन्। दिपेन्द्रले उनमाथि मेसिन गनका गोली रित्याइदिए। त्यसपछि निराजनले त्यो पागल पनि रोक्ने प्रयत्न गरे। उनी अर्को निशाना भए। अन्त्यमा बायाँपट्टि भिरेको पिस्तोलले बायाँ कञ्चट मानेर दिपेन्द्र आफू पनि ढले। एडिसीहरूले भने, वातावरण सुन्दर शान्त थियो। राजपरिवारका सदस्यहरू मात्र भएकोले हामी धेरै चनाखो हुनुपर्ने अवस्था थिएन। सरकार त्रिभुवन सदनभित्र सवारी भएपछि हामी एडिसी रूममा थियौं। अचानक सुटिङको आवाज सुनिन थाल्यो। डक्का परेर भित्र छिर्यौं। त्यतिन्जेल सबै समाप्त भइसकेको थियो। प्रधानमन्त्री गिरिजा प्रसादले भने, यो ग्रान्ड डिजाइन हो। उनले त्यो ग्रान्ड डिजाइनको नक्सा कसैलाई देखाएनन्, आफैसँग लगे। लास्ट जाँच भएको भए ग्रान्ड डिजाइनको रहस्य खुल्ने खतरा थियो। उनी त्यता लागेनन्। प्रधान सेनापति प्रज्वल शमशेर राणाले भने, राजा र दरबारको सुरक्षा मेरो जिम्मेवारी होइन। राजा र राजपरिवारको व्यक्तिगत सुरक्षाको लागि एडिसी छन् र दरबारको सुरक्षाको लागि हजारौं छुट्टै सैनिक त्यहीँ तैनात छन्। पत्याइन सक्नु हत्याकाण्डपछि सबले आआफ्नै अड्कल बजार तताए। ज्योतिषी कुलानन्द जैसीले भने, दिपेन्द्रको निवारणमा चिनारेर राजज्योतिषी दिव्यमंगल जोशीले भनेका थिए, युवराज सरकारको जन्मलग्न ज्यादै खराब छ, राजपरिवारको लागि अनिष्ट हुन सक्छ, राजा हुने योग पनि छैन। उनी राजज्योतिषी पदबाट बर्खास्त गरिए। उनको ठाउँमा डाक्टर मंगलराज जोशी नियुक्त भए। यो सब भावीको लेखा हो। युवराज दिपेन्द्रका उच्चपदस्थ चाकरीदारहरूले भने मौसु तनावमा विभक्षण थियो, बेला बखत हुकुम हुन्थ्यो, 31 वर्षको भइसकेँ, मैले कहिले बिहा गर्नु, कहिले राजगद्दीको उत्तराधिकारी जन्माउनु, मेरी आमा मैले रोजेकी केटी बिहा गर्न दिन्नन्, गरिस् भने तैँले राजगद्दी छोड्नुपर्छ, तेरो भाइलाई राजा बनाउँछु भन्छन्। रोजेकी केटी नपाउँदा जिजुबुबा महेन्द्रले युवराज पदबाट राजीनामा दिइबक्सेको थियो अरे, तर म राजीनामा दिन्न, तिमीहरू देखाउला म राजा भएन भने यो देशमा कोही पनि राजा हुँदैन, म एउटा कम्पनीको राइफल किन्नुपर्छ भन्छु, बा अर्कै कम्पनीको किन्नुपर्छ भन्छन्। मैले भनेको राइफल मलाई मन परेको छ, कमिसन पनि राम्रो छ, भोलि राजा हुने मै हुँ, यिनीहरूले मेरो कुरा नमानेर हुन्छ? मौसुबको यही तनावलाई कसैले उपयोग गरेको हो। स्वामी सनकानन्द अगौरीले भस्मेश्वर मसानमा गाँजाको चिलिन तान्दै धपक्क आगो बालेर दलिनसम्म फुर र धुवा उडाउँदै भने राजा वीरेन्द्रले तान्त्रिक धनशमशेर राणासँग 10 वर्ष तन्त्र विद्या सिकेका थिए। साधना पुगेर दिपेन्द्रले मन पराएका केटीहरूको मुहानीबाट उनको मन फर्काउन ऐश्वर्यले तान्त्रिकहरू लगाएकी थिइन्, ढङ्ग पुगेन, यो सब कच्चा तन्त्रको मात्रा, यमपुरीको यात्रा हो। राष्ट्रवादी चिन्तकले भने हाम्रा दूरदर्शी राजाले 2031 सालमा आफ्नो राज्याभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसको भारत बाहेक संसारका सबै महत्वपूर्ण 116 मुलुकले स्वागत र समर्थन गरेका थिए। यो हत्यामा त्यसको भूमिका छ। फिल्ड मार्सलले भने 2044 सालतिर नेपालले चीनबाट केही एन्टी एयरक्राफ्ट हतियार किन्दा भारत क्रुद्ध भएको थियो। त्यो समेतका अनेक जटिल कारणहरूले बलियो भारतले निर्दो नेपाललाई 1 वर्षसम्म नाकाबन्दीले निचोरेर 2046 सालमा राजाको प्रत्यक्ष शासन पद्धति पञ्चायती व्यवस्थालाई समाप्त पार्न सघाएको हो। हत्यामा त्यसको भूमिका छ। विश्लेषकले भने यो हत्याकाण्ड जुन किसिमले भएको छ त्यो शिव दरबारभित्रका मान्छेमा छैन, अरूको त्यहाँ पहुँच छैन, बाहिरको मान्छे कसरी त्यहाँ पुग्यो, भित्रको मान्छेले कसरी त्यस्तो कार्य गर्यो, कसरी रच्यो होला यत्रो हत्याकाण्ड, युवराज छोराले बाबु आमा भाइ बहिनीलाई मारेर सब रहस्यमय छ। राजनीतिज्ञले भने 2057 सालमा फागुनमा चीनको महत्वाकांक्षी अन्तर्राष्ट्रिय योजना बुआओ फोरम फर एसियामा राजाले विशिष्ट अतिथि भएर भाग लिए। त्यहाँ हाम्रा राजालाई चीनका राष्ट्रपति जियान जमिनले गरेको मान सम्मान प्रशंसा र चीन नेपालको सुमधुर सम्बन्ध भारतलाई असह्य भयो, त्यो प्रमुख कारण हो। जर्नेलले भने राजाले सेनाको लागि एचकेजी 36 राइफल किन्न र नेपालमै त्यसको एसेम्बल गर्न चाहिबक्सेको थियो। त्यसको निर्माता केक्लर एण्ड को कम्पनीले मानेको पनि थियो, भारतलाई त्यो मन परेन, भारत लो क्वालिटीको भारतीय इन्चार्ज राइफल भिडाउन चाहन्थ्यो, हत्याकाण्डको मूल कारण थियो। न्यायाधीशले भने प्रधानमन्त्री गिरिजाप्रसादको पालामा नागरिकता विधेयक 2057 संसदबाट पारित भएर लालमोहरका लागि दरबार पठाइएको थियो, धेरैले त्यो विधेयक नेपालभन्दा भारतको अनुकूल ठानेका थिए। विवाद भयो, राजाले सर्वोच्च अदालतको राय मागे, सर्वोच्चले संविधान विपरीत भन्यो, राजाको काल त्यही भयो। माओवादी नेता प्रचण्डले भने वीरेन्द्रका भाइ धीरेन्द्रले चिठी लेखेर दाजुले भेट्न खोज्नु भएको छ भनेका थिए। वीरेन्द्रसँग भेट्ने दिन नजिक आइसकेको थियो, मैले कुरा गर्ने बुँदाहरू टिपिसकेको थिएँ। वीरेन्द्र निरङ्कुश राजा हुन्थे भने हामीले त्यत्रो वर्ष युद्ध गरेर आधार इलाका निर्माण गरिसकेको अवस्थामा हामीलाई दमन गरेर सिद्ध्याउने बाटोमा लाग्थे, तर उनी राष्ट्रवादी भएकोले त्यसो गरेनन्। घोर दक्षिणपन्थीले माओवादी र वीरेन्द्रबीच पत्राचार भएको थाहा पाए, विदेशी ताकतलाई पनि माओवादी र वीरेन्द्रबीच समझदारी भयो भने नेपालको राजनीतिक कोर्स अर्कोतिर कुद्ला भन्ने डर भयो। परिस्थितिको द्वन्द्वात्मक विश्लेषणबाट हाम्रो बुझाइ के रहेको छ भने वीरेन्द्रको वंशनाथ त्यही राजनीतिक कारणले भएको हो, सामान्य घर झगडाले होइन। जनसाधारणले भने एउटाको अनुहारको मास्क लगाएर अर्कोले हत्या गरेको हामीले अंग्रेजी र हिन्दी सिनेमामा कति देखेका छौं, कति यहाँ पनि त्यस्तै भएको हो। दिपेन्द्रको मास्क लगाएर गोली हान्ने अर्कै थियो, हामीलाई सब थाहा छ। प्रधानमन्त्री गिरिजाप्रसाद र राजा हुने क्रमका ज्ञानेन्द्रले अनुसन्धानका लागि घटनास्थल घेर्न लाएनन्, अन्तर्राष्ट्रिय विशेषज्ञबाट अनुसन्धान गराएनन्, लास जाँच गराएनन्, त्यसो गराउँदा हत्याको रहस्य पर्दाफाश हुने डर थियो। ज्ञानेन्द्र 5 दशकपछि दोस्रो पटक राजा भए, उनले जाँच आयोग बनाए, त्यसले त्यस्तो जटिल हत्याकाण्डको अनुसन्धान असार 15 दही चुरा खाए जस्तै सजिलै सम्पन्न गर्यो। आयोगका सदस्य सभामुख तारानाथ राणाबाटले हत्याको मुख्य अभियोग लागेको राइफल उचालेर हाँस्दै र जोक्कर झैं अभिनय गर्दै देश विदेशका पत्रकार र टीभी क्यामेरालाई ताकेर भने यसरी भटटटट गरेर सोता पड्कियो, पड्काइदिऊ, मानौ त्यो पड्काउने हुनै थिए र कुनै अत्यन्त सुखद ग्रान्ड डिजाइनको रहस्योद्घाटन गर्दै थिए। जाऊ मैं दो बे बे हारी यी कुराहरू मैले पछि पछि थाहा पाएँ, जीवालाई बताउन सकिनँ। त्यो साँझ जीवाले सोधे, के थाहा पाएस् त? खै, युवराज दिपेन्द्रले नै रोजेकी केटी बिहा गर्न नपाएर बाबुआमालाई मारे भन्ने बजार हल्ला छ, अरू कारण पनि होलान् केही थाहा छैन। जीवाले भने, कस्तो सजिलो, सबै मसिना कुरा थाहा हुँदैनन्। अघि राजा रणबहादुरको पनि हत्या भएको थियो, दरबारमा अघिकी पनि ठूल्ठूला काठमार भए। नेपालको इतिहासका कति कोर्स तिनै काठमारले बदलेको छ। दरबार भनेको तरबार हो भन्ने उखान उसै भनेको होइन, त्यो तरबार पनि धन मान यौन अहंकार शक्ति सत्ताको होडबाजीमा चल्ने हो भने तँलाई बारम्बार भनेको छु, यो हत्याकाण्डका कारण पनि तिनै होलान्। यिनका पुर्खा रणबहादुरलाई पनि उनकै सौतिनी भाइ शेरबहादुरले यस्तै कारणले मारेको 200 वर्ष पुग्न लाग्यो। घटनास्थलमा उपस्थित राजाका आठपरिया बालनरसिंह कुँवरले त्यसको विवरण जाहेर गरेका थिए। त्यसमा त तरबार आफै चलेर राजा काटिए भनेको छैन, अघि अलिअलि साँचो पनि बोल्थे। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। मैले सोधे, रणबहादुरको हत्या कसरी भयो भनेको छ जीवा? अनि जीवाले भने, स्वामी राजा नेपालमा अनेक काण्ड गरेपछि भागेर काँसी गए, 3-4 वर्षपछि फर्केर जोगीको जामा फुकालेर भोगीको वेश धारण गरे, नानी राजा गिरवाणका नायब भएर उनका नाउँमा राजकास गर्न लागे। भीमसेन थापा रणसँग काँसी जाँदा स्वामीका सामान्य 8 परिया सुबेदार थिए, फर्कँदा ठूला सरदार भएर आए। चारपाटा मुडेर देश निकाल्न भएका ब्रजनाथ पौडेलका छोरा रंगनाथलाई काशीमा स्वामी महाराजले उनको उपाध्याय 52 जात थमौती गरेर राजगुरू पनि बनाएका थिए। जात पतित भएको बेला उनको परिवार अछूत थियो, राजगुरू भएपछि त्यही परिवार पछि छूत भयो। नेपालका कुलीन ब्राह्मणहरू उनीसँग नाता जोड्न लालायित भए। काशीबाट फर्केका नयाँ भारदारहरूलाई नयाँ औकात माफीका दरबार चाहिए। स्वामीका काकाका छोरा चौतरिया खलकका दरबार राम्रा थिए, उनीहरू राजनीतिबाट टाढा थिए र कुनै अपराध गरेका थिएनन्। उनीहरूको अपराध खोजियो, उनीहरूका आँखा सद्य थिए, त्यही उनीहरूको अपराध ठहरियो। स्वामीले तिनका आँखा झिक्ने हुकुम दिए, तिनका दरबार हरण गरेर भीमसेन थापा र रंगनाथलाई बकस दिए। आफूले आँखा गाडेका दरबार नपाएपछि राजाको अति प्रिय भाइ प्रबल सहयोगी र प्रमुख सौतरिया शेरबहादुर साई क्रुद्ध भयो। शेरबहादुर र भीमसेन थापाको द्वन्द बढ्यो, एउटा पाका नलागे अर्को राजाको एकलौटी प्रिय हुन सम्भव थिएन। भीमसेन थापाले भने, महाराज त्रिभुवन खवासले पनि महाराजका विरूद्ध कुकृत्य गरेको थियो, त्यसको दरबार राम्रो छ, स्वामी महाराजले हुकुम दिए त्यसलाई काटेर त्यसको सर्वस्व हरण गर। काजी त्रिभुवन खवास रणबहादुरका पिता राजा प्रताप सिंहका जेठान थिए, उनी शेरबहादुरका साक्कै मामा र स्वामीका सौतिनी मामा थिए। टुङ्गिसकेको मुद्दा बल्झाएर काजी नरसिंह गुरूङ र चौतरिया शेरबहादुरलाई पनि मुस्ने काम भयो। बदस्तर पुर्याएपछि काट्नु अघि कुमेदान जयन्तले परम्परा अनुसार सोध्यो, काजी हजुरको अन्तिम इच्छा के छ? काजीले भने, यो अर्जी स्वामी महाराजका बाहुली दाखिल गर र त्यसको जवाफ नआउन्जेल मलाई नकाट। अर्जी पढ्न लाएर सुनेपछि स्वामीलाई काटिनेको अन्तिम इच्छाको कदर गर्ने सदिच्छा जाग्यो। काजी त्रिभुवन खवासको हरण भएको भव्य भवनको फराकिलो कौशीमा अबेर साँझ कचहरी बसाइयो। बालिष्ठमा अडेस लागेर पूर्वपक्षको विषय प्रवेश गर्दै स्वामी गर्जे, लौ भन, त्रिभुवन खवासले ढुकुटीमा रहेका रूपैयाँ मासेकोमा तिमीहरू सबै मिलेर मासेका हौ होइनौ? मलाई काशीतर्फ लखेट्नको निमित्त तिमीहरूले त्यो रूपैयाँ खर्च गरेका हौ होइनौ? मलाई उही रोकिराख्नको निमित्त तिमीहरूले अंग्रेजहरूलाई किर्तिपुरमा व्यापार कोठी थाप्ने अनुमति दिने तजवीज गरेकोमा तिमीहरूले बिराएका हौ होइनौ? राजाको अप्रत्याशित प्रश्नले सबै अभाग भए। नेल हत्कडी र गल्फन लागेका दुई अभियुक्त काजी त्रिभुवन खवास र काजी नरसिंह गुरूङ मुन्टो निहुराएर खडा छन्। दुवैले बाँच्ने आश मारिसकेका छन्। तेस्रो अभियुक्त चौतरिया शेरबहादुरलाई नेल र हत्कडी लगाइएको छैन। उसलाई तरबार भिरेर र आफ्नो आठपरिया समेत लिएर आउन दिइएको छ। ऊ माफी पाउन जीवज्यान लाएर प्रयत्न गर्दैछ। महाराजको जय। गरीब परवर, मैले जानिन बिराए भनेर प्रभुलाई काशीबाट फिर्ती सवारी भएकै बखत थानकोटमा बिन्ती चढाएको हुँ, शेरबहादुरले स्वामीलाई सम्झायो। त्यसै बेला प्रभुले यो दासलाई माफी बक्सेको हो। मेरो जीवको त माफ भयो, ढुङ्गाको कुरामा मैले माफ दिएर कहाँ माफ हुन्छ? स्वामीले भने, महाराजको जय। मैले मात्रै बिराएँ कि अरूले पनि बिराए? गरीब परवर, बिराउँदा सबैले बिराउने, सजाय चाहिँ मैले मात्रै पाउने, यो कस्तो न्याय हो महाराज? उसले अरू चौतरिया र भारदारहरूलाई पनि मुछ्यो। यी पाजी गुलामहरूको के लेखा छ? जसको पाए उसको चाकरी गर्छन् खान्छन्। स्वामी गर्जे, त मेरो भाइ होस्, यो ढुङ्गो बिग्रियो, यो बापदादाको छाला गयो भने त के खान्छस्? कि मलाई पनि बात लाग्यो त गरिब परवर? शेरबहादुरले थरथर कामिरहेका हात जोड्दै फेरि विन्ती गर्यो। उसो भए के म माफी पाउँदिन त दयासागर? स्वामीले फैसला सुनाए, पाउँदैनस्। तँलाई पनि बात लाग्छ, त्रिभुवनेर नरसिंह त काटिन्छन् काटिन्छन्, तेरा पनि आँखा झिकिन्छन्। क्लाइमेक्स आउन लागेपछि भीमसेन थापा भने राजाको अनुमति लिएर राजाकै भान्सामा भोजन चुख लिन गए। तेरा पनि आँखा झिकिन्छन्, तेरा पनि आँखा झिकिन्छन्, तेरा पनि आँखा झिकिन्छन्। शेरबहादुरको तातेर रन्किएको दिमागमा यही वाक्यको घनले बारम्बार प्रहार गरिरह्यो। उसको मुख सुक्यो। उसले आफ्नै सल्लाहमा आँखा फुटाएर अन्धा बनाएका र दरबार हरण गरेका आफ्नै निकट वंशका चार भाइ निर्दोष चौतरिया खलकलाई सम्झ्यो अनि सोच्यो, यो रणेले आफ्नै भातिजाहरूलाई त छोडेन भने म त मथ्या भाइ हुँ, मलाई के बाँकी लाग्छ? यसले कि मेरो आँखा झिक्छ कि मलाई मार्छ। ऊ अत्तालिएको देखेर रस लिँदै स्वामीले राजगुरु रङ्गनाथपट्टि फर्केर खिस्सी गरे। अब त नानीको मुख सुक्यो र हाँसे। त्यही बेला एक्कासी स्याल करायो। त्यो स्याल नकराएको भए नेपालको इतिहास अलि अर्कै हुन्थ्यो कि। स्वामीले हुकुम दिए, ए जम्बुकराको सुन। सबै भारदार आँखा चिम्लेर स्वामीको हुकुम सिरोपर गर्न तल्लीन भए। स्याल कराएको कसले सुनेको थिएन र? सहरभरि दिउँसै स्याल कुद्थे, तर त्यो स्याल हुइयाँले अर्को नयाँ नेपाल बनायो। नयाँ नेपालहरू यस्तै स्याल हुइयाँले पनि बनेका छन्। शेरबहादुरलाई त्यो खिसी असह्य भयो। उसले मात्र स्वामीको हुकुम मानेन, सबैले आँखा चिम्ले, तर उसले म्यानबाट तरबार थुत्त थुत्यो र बिजुली चम्के झैं फोरी शब्द बोल्दै स्वामीलाई झ्याम झ्याम आन्यो। स्वामीले यति मात्र बोल्ने भए, ए बाले लौ न, शेरले मलाई मार्यो। बालनरसिंह कुँवर कुदेर स्वामीसम्म पुगेर हात जोडेर भने, गरिब परवर। स्वामीको यो लीला तत्काल समाप्त भयो। चौतरियाहरू मिलेर भगवान शंकरको मानसपुत्र वीरभद्र चाहिँ उग्र भएको शेरबहादुरलाई लडाएर उसको कलनासामा खुकुरी रोपेर मारे। जीवा सोचमा परेको देखेर मैले भने, के सोच्दै हुनुहुन्छ जीवा? राति अचम्मको सपना देखे, के देख्नुभयो? अनि जीवाले भने, हिजो मैले तँसँग रणबहादुरको हत्याको कुरा गरेको थिएँ, अघि राति सपनामा म पनि यमुलोक पुगेछु। रणबहादुरलाई हत्कडी नेल गल्फन लाएर यमराजको न्यायालयमा उभ्याएको रहेछ। उसलाई दिने दण्डबारे विमर्श हुँदै रहेछ। उसका सारा अपराधहरूको एक एक विवरण पेश भइसकेपछि यमराजले भने, रणे तँलाई आफ्नो बचाउको लागि केही भन्नु छ?
पढ़ू तोरे मैं पैया, पढ़ू तोरे
भगवान्ले निहुरेर बिन्ती पार्यो, भगवान् मैले जीवनमा कुनै पाप गरेको छैन, मैले शास्त्रले भनेपछि प्रजाप्रेमी राजाले लागू गर्नुपर्ने साम दाम दण्ड र भेद नीतिहरूको प्रयोग गरे, मैले सबैलाई न्याय गरे, पापीलाई दण्ड दिए, बदमाशलाई तलाउन हजुरको सबभन्दा प्रिय दण्ड नीतिको प्रयोग गरे, हजुरले दिने दण्डको तुलनामा मैले दिएका दण्डहरू फिक्का छन्, मैले पूरा शासन पनि गर्न पाइन, षड्यन्त्रकारीहरूको कुचक्रमा मेरो जीवन बित्यो, मलाई मेरै कुलङ्गार भाइले अकालमा मार्यो, मलाई नेपालको भोग गर्ने तिर्सना मेटिएको छैन, म फेरि नेपालमा शासन गर्न पाऊ प्रभु, स्वामीले डाको छोडेर रुँदै यमराजको राँगाको खुरमा डोग्यो। अचेल मेरो वाहनकी आमालाई पनि तेरो देशका क्रान्तिकारी नेताहरूले यसै गरी डोक्छन्। चित्रगुप्त, त्यसको लगत राखेको छस् कि छैनस्? यहाँ आएपछि तिनीहरूलाई गाईलाई मारेर भैँसीलाई किन पुजेको भनेर सोध्न नबिर्सनु। यमराजले हाँसेर भने, रणे, एक त हत्यारालले आफूले गरेको हत्या देख्दैन, अर्काले गरेको मात्र देख्छ, अर्को आफूले गरेको हत्या उचित देख्छ, अर्को कुरा नेपालको जुन शासक पनि तैं जस्तो शासन गरेर कहिले पनि अगाउँदैन। रणले भन्यो, भगवान् दण्डनीतिको प्रयोग नगर्ने को राजा हुन्छ? राजाले हत्या गर्दैन, केवल दण्ड दिन्छ, दण्ड दिँदा कसैको ज्यान पनि जान्छ, मैले कसैलाई अनुचित दण्ड दिएको छैन, बरु मेरै भाइले मेरो हत्या गरेको त हजुरमा जाहेरै छ, हो कि होइन चित्रगुप्तजी? यमराजलाई स्वामीको दावी घत लागेछ क्यार, एकछिन घोरिए, सोचे, ठिकै त भन्छ यो रणे, यसले दिएका दण्डभन्दा मैले दिने दण्डहरू कति कडा छन्। कति शासन गर्ने भनेको दण्डनीतिको कडा प्रयोग त हो नि। जे होस्, पृथ्वीका राजामध्ये यही रणे मेरो दण्डनीति कडाईका साथ लागू गर्ने वीरियो पनि हो। उनी अचानक स्वामीसँग प्रसन्न देखिए। यमराजले भने, रणे, तैँले पाप गरेको छस्, त्यसको लागि दण्ड त भोग्नै पर्छ, तर जे भए पनि राजाहरूमा त मेरो दण्डनीतिको राम्रो प्रयोक्ता र उपासक होस्। तेरा काम र कुराहरू मलाई घत लागेको हुनाले एउटा वरदान दिन्छु, म तेरो आत्मालाई नेपाल फर्काइदिन्छु, तेरो आत्माले नेपालको राज्य सत्ताका सबै अङ्गमा रहेका ठूला साना सबैको आत्मामा शासन गर्नेछ। रणाले सोध्यो, प्रभु हजुरले के भनिबक्सेको? अलि बुझिन। यमराजले भने, के भनेको भने, नेपालका राजा मन्त्री भारदार सेना पुलिस विद्रोही क्रान्तिकारी नेता न्यायाधीश कर्मचारी व्यापारीदेखि सामान्य पियनसम्म सबै जनसरोकारवालाहरूको आत्मालाई तैँले वशीभूत गर्न सक्नेछस्। कहिलेदेखि प्रभु? यही घडी पालादेखि। तैँले आफ्नो पापको दण्ड 200 वर्षसम्म भोग्नै पर्छ, त्यतिन्जेल तेरो आत्मालाई बेला बेलामा नेपाल जान दिन्छु। त्यसपछि नि प्रभु, मलाई यो धरती रहन्जेल नेपालमा एक छत्र शासन गर्ने लालसा छ। यमराजले जुगामा ताउलाएर भने, तेरो नेपालका सबै नेतालाई त्यो लालसा छ, मेरो वरदान सुन। तैँले यहाँ आएको दिनदेखि 200 वर्षसम्म बेला बेलामा नेपाल गएर तथा त्यसपछि मेरो अर्को आदेश नभएसम्म सधैँभरि उतै बसेर नेपालका सबै जनसरकारवालाहरूको आत्मामा शासन गर्नेछस्। जो निगाह प्रभु, रणले हर्षविभोर भएर भन्यो। यमराजले आदेश दिए, चित्रगुप्त, नेपालको किताबमा यो फैसला तुरन्त लेखेर यो मिसिल बन्द गरिदिए। त्यही बेला म बिउजिए। मैले भने, आफू मरेकोदेखि आयु लम्बिन्छ भन्छन् नि जीवा, अब मेरो आयु लम्बिनु परेन बाबु, आयु लामो होइन, जीवन स्वस्थ सक्षम सक्रिय र समाजोपयोगी हुनुपर्छ। मेरा सक्रिय हुने दिन सकिए, आयु लम्बिएर के काम? मैले त्यसैले दशैंमा टीका लगाइदिँदा भन्ने गरेको हो, अव्याधिना शरीरेण मनसा च निराधिना पुरयन्नर्थी नामासा तोम जीव सरदाम सतम। निरोग शरीर र निर्द्वन्द निरामय मनका साथ आशामुखीहरूको इच्छा पूरा गर्दै तिमी सय शरद बाँच। शरद, त्यसैले मैले तेरो नाउँ शरद राखेको हो, मेरो तँलाई आशीर्वाद छ, तेरो नाउँ सदा सार्थक होस्। जीवा, मन्त्री भएपछि त तपाईँलाई अलि सुख भयो होला, अलि राम्रो पनि भयो होला, होइन त? अनि जीवाले भने, के राम्रो के नराम्रो, एउटाको दृष्टिमा राम्रो अर्कोको दृष्टिमा नराम्रो हुन्छ, राम्रो नराम्रो भन्ने कुरा हेर्ने कोण अनुसार फरक पर्छ। राजनीति गर्नेहरू भन्छन् जोगी हुन राजनीति गरेको होइन, जोगी हुन नभए भोगी हुन हो, सके प्रधानमन्त्री मन्त्री हुने हो, नसके जिहाद सो साथ। कमाउने खाने ऐस गर्ने नै जीवनको लक्ष्य भएपछि यो गर्ने र यो नगर्ने भन्ने हुँदैन, जे गर्दा हुन्छ त्यही गर्ने हो, बाँकी सबै तपसिलका कुरा हुन्छन्। अनि राजनीति जनताले अनुमोदन गरेको राज्यकोष लुट्ने प्रक्रिया मात्र हुन्छ, पञ्चायती व्यवस्था त्यही थियो, अहिलेको व्यवस्था त्योभन्दा 1000 गुणा भ्रष्ट छ। भ्रष्ट समाजमा मन्त्री नायक होइन खलनायक हुन्छ, मन्त्री पद सेवाको होइन चोरी ठगी डकैतीको माध्यम हुन्छ। म त्यो पदमा बिकेँ, मलाई आफ्नो त्यो काल सम्झनै मन लाग्दैन, तर नबिकेको भए म भोको सहीद हुने थिएँ। मैले चिनेका भोका सहीद धेरै छन्, तिनको त्याग र योगदानको कुनै मूल्य भएन, कुनै लगत भएन। आ... औसत मान्छे थिएँ तर जीवनमा खलनायक हुनु लेखेको रहेछ। मन्त्री भए, हिजो भोकै नाङ्गे परेका बेला सुका मोहर दिनुपर्ला भनेर मुन्टो बटारेर तर्किनेहरू मेरो चाकरी गर्न लागे, मेरै मुखेन्जी मेरो बढाई गर्न लागे। जसले सामान्यमा प्रशंसा गर्छ त्यसले पछिल्लोतिर निन्दा गर्छ। मेरो भाइले सबभन्दा बढी गदगद भएर भन्यो, दाजु मलाई पिए बनाउनुहोस्। म जेलबाट छुटेर घर गएका बेला उसले मसँग गरेको व्यवहार सम्झेर भने, बाबु राजनीति भनेको जनताको सेवा हो, तैँले प्रधानमन्त्री भएर जनताको सेवा गरिरहेको छस्, अहिलेलाई तँ त्यही गर। पहिले जिल्ला पञ्चायतको सदस्य हुने कोसिस गर, म सकेको सहयोग गरिहाल्छु। जिल्ला सभापति भइस भने राम्रै बजेट खेलाउन पाउलास्, लड्डु लडाउँदा झिल्ली परिहाल्छ। पद र पावरमा टिक्न सक्नुपर्छ, कमाउने अनेक उपाय हुन्छन्। यो पिए भनेको अरौटे परौटे काम हो, तँलाई ठिक हुँदैन, त भविष्यमा रामी साहबको ठूलो नेता हुने मान्छे पो होस्, आफूलाई चिन। भाइ आफूलाई चिन्ने कोसिस गर्दै रामी साहबको राजनीतिमा डुब्यो। उसलाई मैले ठिक त्यस्तै गफ दिएँ जस्तो उँभो लाग्ने मन्त्रीहरूले आशामुखी कार्यकर्तालाई दिन्छन्। म उँभो लाग्ने मन्त्री हुने रियाज गर्न लागेको थिएँ। चलाक पिएले मन्त्रीले भन्दा बढी कमाएको देखेको थिएँ। सुन्दर एमए पास गरेर लोकसेवा दिने तर्खरमा थियो, कमाए छोरेले कमाओस् भनेर सुन्दरलाई पिए बनाए। मन्त्री भएका बेला सुन्दर र सुनिता दुवैको बिहा तामझामका साथ गरे। राम्रो घरकी पढे लेखेकी बुहारी पाए, डाक्टर ज्वाइँ पाए। दुईटै बिहाको खर्च मेरा व्यापारी र मसँग सरुवा माग्ने उच्च कर्मचारीले दानिदिए। घुस खुवाएर सरुवा लिने चलन पहिले पनि थियो, अहिले पनि झन व्याप्त छ। पञ्चायतकालमा जे जे बिख रोपिएका थिए ती अहिले बौद्धलकालमा विशाल विस्वृक्ष भएका छन्। राजादेखि रङ्कसम्म घुस नखाने को थियो र? आखिर म पनि सिद्धान्त बेचेर नै मन्त्री भएको थिएँ। मन्त्रीहरूको मूल सिद्धान्त नै राजा र राजाका परिचारक भारदार रिजाउनु र कमाउनु थियो। सुन्दरले कमाई कसरी गर्यो भनेर मैले चासो लिइनँ, आँखा चिम्लिदिएँ। राजाका कृपाले पटक पटक मन्त्री भए। मन्त्री भएका वर्षहरू थाहै नपाई इलिक मिलिकमा बिते। त्यो बेला लुट्ने केन्द्र एउटै थियो दरबार, अहिले हजारौं छन्। भ्रष्टाचार असुरक्षा हिंसा हजारौं गुणा बढेको छ। हेर बाबु, जिन्दगी भनेको भेलको जङ्गार हो, त नदीको भेलमा हेल्लिस भने थाहा पाउँछस्। एउटा चुल्ठी नाग्न नपाउँदै सोचे भन्दा धेरै ठूलो अड्कल नै नसकिने अर्को वेगवान चुल्ठीको सामना गर्नुपर्छ। नदेखिने खाल्डा र भुमरीमा झाकिनुपर्छ। जो जङ्गार तर्न सक्दैन त्यो बग्छ, जो बग्यो त्यो सकियो, जो पारी पुग्यो त्यो बाँच्यो। जहाँ बाँच्नु नै जीवनको परम लक्ष्य हुन्छ त्यहाँ जुन जङ्गार रोजेर बाँचिन्छ त्यही ठिक ठहरिन्छ। भेलको जङ्गार तरेर पारी पुग्नेले फर्केर हेऱ्यो र अरूले तरेका जङ्गारको पनि मेलो बुझ्यो भने आफ्ना गल्ती देख्छ। त्यहाँनिरबाट हेरिनुहुने, त्यहाँनिरबाट नहुने, त्यो मूलको यसरी छल्नुपर्ने इत्यादि। म जसरी तसरी जिन्दगी रूपी भेलको जङ्गार तरेको मानिस हुँ। कसरी तरे मैला थाहा छ, अरूलाई बताएर बताइन्न, अरूलाई बुझाएर बुझाइन्न। हरेक मान्छेले आफ्नो जीवनको जङ्गार आफैले तर्नुपर्छ, आफ्नो जीवनको गोरेटो आफैले खन्नुपर्छ। तीव्र रूपान्तरण क्रान्ति हो। कम्तीमा पौने शताब्दीदेखि नेपाली समाजको दिनदिनै तीव्र रूपान्तरण भइरहेको छ। संसारमा जे जस्ता परिवर्तन हजार वर्षमा भए ती नेपालमा एक शताब्दीभन्दा कम समयमा भएका छन्। नेपालको परिवर्तनको गति यति तीव्र छ, समाजले सधैँ सुनामीका छालहरू र भूकम्पका धक्काहरूको अनुभव गरिरहेको छ। त्यसैले यहाँ सदा राजनीतिक सामाजिक र आर्थिक क्रान्ति छ। यो क्रान्तिको तालमा जो नाच्न जाने ती बाँचे, जसले जानेनन् ती समाप्त भए। मैले फर्केर हेर्दा जे देखेँ जे जाने त्यो तँलाई बताएँ। एउटा कुरा याद गरेस्, वर्तमान बुझिन्न भविष्य देखिन्न, बितेको मात्रै छर्लङ्ग देखिन्छ। मैले त्यही भनेको यो संसार मान्छेको डेरा हो। यहाँका तेरो मेरो भनेका सबै नातागोता धन सम्पत्ति पद प्रतिष्ठा कसैले सदाकाल लिएर बसेन, सबैले छोडेर गए। तर यो कुरा आफैले नभोगी आफ्नै मनज्ञानले नबुझी कसैले जान्दैन। त्यसैले यो जीवनलाई लीला भनेको हो। कालको दर्शन नगरी त्यो लीला देखिन्न, चिनिन्न, बुझिन्न। तनको आँखा खुला हुन्छ त्यसले देख्दैन, मनको आँखा हमेसी खुल्दैन। जीवन अपार समुद्र हो। मेरा मनमा गढेका सबै कुरा राम्ररी भन्न पाएको छैन, धेरै बाँकी छन्। म मन्त्री भएका बेला तितामिठा सबै अनुभव मेलैसँग भोलि बताउँला। तैले सुन्ने धैर्य गर्नु, आज अलिक छाती दुखेको छ, चाँडै सुत्छु, भोलि डाक्टर देखाउने हो कि। मैले भने, कुमारी आज जीवा निकै गलेको देखे, सुतार आऊ। उनको अन्तिम ड्युटी राति सुत्ने बेलामा जीवालाई औषधि दिने, ताप चाप धड्कन जाँच्ने थियो। उनी ड्युटी सकेर आइन्, सोधे कस्तो छ। सबै ठिक छ, ओन्ने ओढाइदिएँ, गोडामा तातो पानीको थैलो पनि राखिदिएँ, छिट्टी निदाउनु भयो अनि आएँ। म 2 बजी हेर्न गएँ। कस्तो छ दिवा? ठिकै छ, दिशा जान्छु। बाथरूम जान नसक्ने भएको निकै भइसकेको थियो। काठको कुर्सीमा पाल पारेर प्लास्टिकको बाल्टी थाप्ने गरेका थियौं, दिनहुँ सफा गर्थ्यौं। कुर्सी ओछ्यानमा जोडेको थियो। जीवा सकेका बेला ओछ्यानमा बसी बसी सर्दै सर्दै त्यो कुर्सीसम्म पुग्थे। कुर्सीको हात अडाउने बाहाले त्यसमा बस्न सजिलो असजिलो पार्यो। त्यो बाहा काटेर हटाइदिएपछि सजिलो भयो। मैले दिशा बसाइदिएँ। सधैँ आफैले धुन्थे, आज सकेनन्। मैले धोइदिएँ। त्यो मेरो अन्तिम सेवा रहेछ। फर्कने बेलामा सोधेँ, कस्तो छ जीवा? ठिकै छ, अलि कमजोरी छ। त्यो उनको अन्तिम बाढी रहेछ। म 6 बजी बिउजेर हेर्न गएँ। उनी सदाका लागि मौन भइसकेका रहेछन्। मैले डाको छोडेँ, कुमारी जीवा जानुभयो। कुमारीले डाको छोडिन्, शरद हामी टुरा भयौं। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो। सकसको वाचनको 9 श्रृंखलामा आइपुग्दा जीवाले प्राण छोडेका छन्। अब के हुन्छ बाँकी? अर्को साता सकसको 10 श्रृंखलाका साथ आउनेछौ। त्यसअघि शुक्रबारको श्रृंखलामा हामी अर्को कुनै गद्दी लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्रि।
De.